रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरकारद्वारा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदमा पेश। नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान। मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। राष्ट्रिय मानवाधिकार आयोगद्वारा जेएनजी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पत्राचार। भारतमा चरम गर्मीको चेतावनी, आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रह। र एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालद्वारा चीनमाथि 19 रनको जीत।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले चालू आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गरेको छ। संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज बसेको छुट्टा छुट्टै बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको भन्दै फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको बताउनुभयो। चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान रहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो।
विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्य पूर्वमा जारी द्वन्द्वका कारण सन् 2026 विश्व अर्थतन्त्रको विस्तार 3.1% सीमित हुने अनुमान छ। यस्तो प्रतिकूल विश्व परिवेशका बावजुद चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसत भन्दा न्यून रहने अनुमान छ। चालू आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार रु 66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः 24% र 76% रहने अनुमान छ।
अर्थमन्त्री डाक्टर वाग्लेले चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको जानकारी गराउनुभयो। उहाँले संघीय खर्च 10.4% बढ़े पनि पूँजीगत खर्चमा उल्लेख्य सुधार हुन नसकेको बताउनुभयो। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी 3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले फागुनसम्म सरकारको तीर्ण बाँकी कुल सार्वजनिक ऋण 28 खर्ब 78 अर्ब रहेको, व्यापार घाटा 11.2% बढ़ेर 10 खर्ब 98 अर्ब र विप्रेषण आप्रवाह 37.7% बढ़ेर 14 खर्ब 50 अर्ब पुगेको जानकारी गराउनुभयो। सरकारले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेट जेठ 15 गते अपराह्न 4 बजे संघीय संसदको दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जेठ 15 गते अपराह्न 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्ने जानकारी गराउनुभयो। उहाँहरूले बजेट प्रस्तुत हुनुभन्दा 15 मिनट अगाडि 3:45 सांसदहरूलाई बैठक हलमा आसन ग्रहण गरिसक्न आग्रह गर्नुभयो। जेठ 15 गते नै अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक वर्ष 2083-84 को बजेट दुवै सभाको छुट्टा छुट्टै बैठकमा टेबल गर्नुहुनेछ। प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले पर्याप्त छलफल गरेर विधेयकलाई बलियो र समय सापेक्ष बनाएर अगाडि बढ़न सकिने बताउनुभयो। उहाँले यसअघिको सरकारले ल्याएको र राष्ट्रिय सभामा उत्पत्ति भएकाले चलचित्र विधेयकमा अहिलेको सरकारले कुनै पनि विषय समावेश नगरेको र विधेयकमाथिको छलफलमा उठेका विषयमा ध्यानाकर्षण भएको बताउनुभयो। बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले चलचित्र क्षेत्र र कलाकारले भोग्नु परेका समस्या समाधान गर्ने विषयमा विधेयकले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले समावेशी चलचित्र निर्माणमा ध्यान दिनुपर्ने, चलचित्र जाँचबुझ आयोग प्रभावकारी बनाइनुपर्ने, कलाकारको योगदानलाई सम्मान गर्ने गरी कानून निर्माण हुनुपर्ने बताउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयको विधेयक शाखामा संशोधन राख्न सक्ने जानकारी गराउनुभयो। बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गर्नुभयो। यस्तै प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वर्षायाममा धान रोपाईका लागि मलको अभाव नहोस् भनेर मन्त्रालयले व्यवस्थापन गरिरहेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको र चालू आर्थिक वर्षको हालसम्म 5,54,763 मेट्रिक टन मल आपूर्ति भइसकेको जानकारी गराउनुभयो। उहाँले हाल 1,44,585 मेट्रिक टन मल मौजदात रहेको र चालू आर्थिक वर्षको असारसम्ममा करिब 6,00,000 मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइने जानकारी गराउनुभयो।
चालू आर्थिक वर्षमा हालसम्म 5,54,762 मेट्रिक टन मल आपूर्ति भइसकेको छ भने 4,63,107 मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको छ। गोदाममा रहेको र गोदाम इन्ट्री हुन बाँकी रहेको गरी हाल 1,44,585 मेट्रिक टन मल मौजदात रहेको छ। चालू आर्थिक वर्षको असारसम्मको अवधिमा करिब 6,00,000 मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइनेछ, जुन अहिलेसम्मकै सबैभन्दा बढी
परिणाम हुनेछ। मन्त्री चौधरीले जारी मध्यपूर्वको द्वन्द्वको कारण मलको उत्पादन तथा आपूर्तिमा समस्या र मलको मूल्यमा उच्च वृद्धि भएको भन्दै यस परिस्थितिमा चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी आयातका लागि सम्झौता भएको 1,87,000 मेट्रिक टन मल आउन नसकेको बताउनुभयो। यस्तै मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा 1 खर्बको काठ बेच्ने गरी अगाडि बढ़ेको जानकारी गराउँदै यसले नेपाली बजारको माग पूरा गरी विदेशमा निर्यात समेत हुने बताउनुभयो। मन्त्री चौधरीका अनुसार नेपालमा सबै खाले वनबाट 3 करोड़ घनफीट काठ उत्पादन हुने गरेको छ। यस्तै प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाब दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नेपालमा वार्षिक करिब 2,61,00,000 किलो चिया उत्पादन हुने गरेको जानकारी गराउनुभयो। मन्त्री गौरी कुमारीले नेपालमा उत्पादित 80-90% चिया भारतमा निर्यात हुने गरेको जानकारी गराउँदै भारत सरकारले आयातित चियाको सबै कन्साइनमेन्टमा अनिवार्य गुणस्तर परीक्षण गर्ने व्यवस्था गरेपछि नेपाली चिया निर्यातमा समस्या उत्पन्न भएकाले समस्या समाधानका लागि भारत सरकारलाई पत्राचार गरिएको बताउनुभयो। चिया निकासीका लागि विगतमा जस्तै सहजीकरण गर्न भारत सरकारलाई आग्रह गरिएको पनि उहाँले सभामा जानकारी गराउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले किसानका लागि समयमै मलको व्यवस्थापन, विपदबाट हुने क्षति न्यूनीकरण, लागू औषध दुर्वेशनीको बढ़दो समस्या न्यूनीकरण, विद्युतको सहज आपूर्ति लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले वर्षा शुरू हुँदा समेत मलको अभाव रहेको र सहज रूपमा मल नपाउँदा किसानले खेती लगाउन नपाइरहेको भन्दै समयमा नै मलको व्यवस्थापनमा राज्यको तयारी कमजोर देखिएको बताउनुभयो। सांसदहरूले देशका विभिन्न भागमा रहेका गुठी लगायतका भूमि समस्या समाधान गरी नागरिकलाई भूमिको हक स्थापित गर्न माग गर्नुभयो। सांसदहरूले नेपाली काठको सदुपयोग गर्न तथा संसद भवन र सिंहदरबारमा नेपाली काठ मात्रै प्रयोग गर्ने गरी व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले वर्षाले ल्याउन सक्ने विपद जोखिमबाट देशभरका नागरिकलाई जोगाउने गरी पूर्व तयारी गर्न सरकारसँग माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठक पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन सभामुख अरियालले रूलिङ नगरेको भन्दै बहिष्कार गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 15 गते शुक्रबार अपरान्ह 5:30 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको हो। बैठकमा कानून मन्त्री गौतमले विधेयकमाथिको छलफलमा उठेका प्रश्न को जवाफ दिँदै राष्ट्रिय जनगणना अनुसार जनसंख्याको आधारमा प्रतिशत निर्धारण गरिएको र विधेयकमा अपाङ्गता भएका पिछड़िएका क्षेत्र तथा अल्पसंख्यकहरूको छुटेका विषय भए संविधानसँग नबाँझिने गरी संशोधन हुने बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा किसानले लगाएको कृषि तथा अन्नबालीमा बाँदरको आतंकले किसानहरू पीड़ित हुनु परेको भन्दै समस्या समाधानका लागि यथाशक्य उचित कार्ययोजना ल्याउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले चाँडो कानून तह सुकुम्बासी परिवारको गाँस बास र रोजगारको व्यवस्था गर्न माग गर्नुभयो। बैठकमा सांसदहरूले प्रधानमन्त्री शाह सदनमा उपस्थित नहुने तथा जवाफ नदिने कार्यशैलीले सरकार विधिको शासनको बाटोमा हिँड्ने संकेत नगरेको भन्दै यसप्रति सांसद तथा मन्त्री परिषद संवेदनशील बन्नुपर्ने पनि सुझाव राख्नुभयो। राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा भएका मानवाधिकार उल्लंघनका घटनाबारे आफ्नो अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि आज नेपाल सरकारलाई पत्राचार गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलका अनुसार घटनामा मानवाधिकार उल्लंघनकर्तालाई कानून बनाएर कार्यवाही गर्न सिफारिश गरिएको हो। आयोगको सिफारिशमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ समेतलाई मानवाधिकार उल्लंघनकर्ताका रूपमा लिँदै नयाँ कानून निर्माण गरेर कानून बमोजिम कार्यवाही गर्न आयोगले सुझाव दिएको छ। प्रतिवेदनमा तत्कालीन समयमा नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट निस्किएको घटनाका सम्बन्धित व्यक्तिहरूलाई थप अनुसन्धान गर्न सिफारिश गरिएको छ। यसै गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका वरिष्ठ अधिकारी एवं काठमाडौँ उपत्यकाका तत्कालीन निजामती तथा सुरक्षा निकायका अधिकारीहरूलाई पनि अनुसन्धान तथा कार्यवाही गर्न प्रतिवेदनमा सिफारिश गरिएको छ। आन्दोलन पूर्व र प्रदर्शन पश्चात अभिव्यक्ति दिने अभियन्ता र आबद्धकर्ताहरू गणेश कार्की, सुलभ खरेल, असीम मान बस्नेत, भाग्य नेउपाने, टंक दाहाल, विक्टर पौडेल लगायतलाई पनि अनुसन्धान गर्न प्रतिवेदनमा भनिएको छ। सभामुख डोल प्रसाद अरियालले मानवाधिकारको रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औल्याउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगको 26 वार्षिकोत्सवका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा सभामुख अरियालले मानवाधिकारको रक्षा र प्रवर्धनका निम्ति नेपालले निर्वाह गर्दै आएको भूमिकालाई मूल्यांकन गर्दै नेपालले जनाएको सामाजिक आर्थिक रूपान्तरणको सहयोग र समन्वयलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मञ्चमा हाम्रो उपस्थिति र प्रतिनिधित्वले प्रष्ट पारेको बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले सरकारले समयमै किसानलाई रासायनिक मल आपूर्ति गर्नुपर्नेमा जोड़ दिनु भएको छ। रासायनिक मल आपूर्ति सम्बन्धमा छलफल गर्न आज बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा सांसदहरूले मल आपूर्तिको जिम्मेवारी पाएका संस्थाहरूले जसरी पनि किसानलाई मल उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभयो। यस सम्बन्धी थप विवरण सहकर्मी यशोदा अधिकारीबाट।
नेपाल जस्तो कृषि प्रधान मुलुकका किसानले हरेक वर्ष रासायनिक मल नपाएर भौतारिँदै हिँड्नुपर्ने कुरा नौलो होइन। त्यसकै निरन्तरता यस वर्ष पनि सरकारले समयमै किसानलाई यथेष्ट मल उपलब्ध गराउन नसक्ने भएको छ। 70% आपूर्तिको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेड र 30% आपूर्तिको जिम्मा पाएको साल ट्रेडिङ कोअपरेशनले आवश्यक पर्ने बाँकी मल साउन महिनामा मात्रै आइपुग्ने जनाएपछि संसदको विषयगत समितिमा चर्को बहस भएको हो। कृषि सामग्री कम्पनीका अनुसार यस वर्ष किसानलाई झन्नै 6 लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्दछ। तर सरकारले 4-5 लाख मेट्रिक टन आपूर्तिका लागि 28.82 करोड़ बजेट छुट्याएको छ। आर्थिक वर्ष 2083-84 लागि युरिया 1,20,000 र डीएपी 90,000 मेट्रिक टन खरिदका लागि बोलपत्र आह्वान भएको कम्पनीले जनाएको छ। त्यस्तै 60,000 मेट्रिक टन युरिया र 60,000 मेट्रिक टन डीएपीका लागि पनि सम्झौता भएको छ। जी2जी मार्फत खरिद गर्न सरकारले 80,000 मेट्रिक टनका लागि स्वीकृति दिएको छ। हाल 1,05,000 मेट्रिक टन मल भण्डारणमा रहेको र 3,37,000 मेट्रिक टन मल वितरण गरिसकेको कम्पनीले जनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले अपुग हुने मल खरिद अन्तर्राष्ट्रिय अवस्था ढिलो ठेक्का सम्झौता लगायतका कारणले साउनसम्म लाग्ने बैठकलाई जानकारी दिनुभयो।
अन्तर्राष्ट्रिय बजारमा मल पनि नपाइने पाइ पनि धेरै महँगो पर्ने हुँदा हाम्रो टेन्डरै परेन दुईचोटिसम्म पुनः प्रकाशित गरेपछि परेको टेन्डरको अहिले हामीले सम्झौता गर्ने क्रममा छौँ। हामीले सप्लायरलाई निकै अनुरोध गरे अनुसार यो मल चाहिँ साउनमा आउने सम्भावना देखिएको छ।
बैठकमा सांसदहरूले ऐन कानून देखाएर कुनै पनि हालतमा जिम्मेवारी पाएको निकायले ढिलासुस्ती गर्न नहुनेमा जोड़ दिनुभयो। समितिका सभापति अशोक कुमार चौधरीले अहिलेको सरकारलाई पुरानै कानूनी प्रक्रियामा अल्झिएर बस्ने छूट नभएको भन्दै सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो।
अहिलेको सरकारलाई पुरानै कर्मकाण्डको प्रक्रिया र कानूनी उजलमा अल्झिएर अकर्मण्य बन्ने छूट छैन।
युवाहरूको नेतृत्वमा बनेको नयाँ सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभयो अर्का सांसद लक्ष्मी प्रसाद पोखरेलले।
किसानलाई यो महिनाभित्र मल चाहियो इट भन्ने छुट छैन।
कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र मिश्रले भण्डारणमा रहेका मल हाल धमाधम वितरण भइरहेको र खरिदका लागि प्रक्रिया अघि बढेका ठाउँमा पनि फलो अप भइरहेको जानकारी दिनुभयो।
वैशाख जेठ असारमा हामी 3-4 वर्षमा जति मल वितरण गरेका थियौँ त्यति वितरण अहिले पनि गर्छौँ। साउनको जुन हामीसँग 2-3 प्रक्रियामा छ दैनिक फलो अप गरिरहेछौँ।
वर्षैपछि हुने मल अभावको समस्या सुल्झाउन सांसदहरूले साल ट्रेडिङलाई मात्रै जिम्मेवारी दिनुपर्नेदेखि नेपालले आफै मल उद्योग खोल्नुपर्ने सम्मका सुझावहरू दिनुभयो समितिका सांसद सन्तोष सुब्बा।
रासायनिक मलको विषयमा चाहिँ एउटा नीति अवलम्बन गरेर अरू प्राकृतिक मल प्राङ्गारिक मलहरूमा जानको विकल्प छैन।
सरकारले आफ्नै मल कारखाना स्थापना गर्ने प्राङ्गारिक मल प्रयोगलाई जोड़ दिने वा आपूर्ति सहज बनाउने भनेर नीतिगत निर्णय नगरेसम्म किसानले समयमा मल नपाउने समस्या उस्तै रहने देखिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिवेल सिन्हा र संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तर्राष्ट्रिय दूरसंचार संघ इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन आईटीयूको दक्षिण पूर्वी एशिया तथा एशिया प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका लागि क्षेत्रीय प्रतिनिधि किशोर बाबु एरावल्ला बीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेटमा उहाँहरूबीच नेपालको डिजिटल प्राथमिकता, समावेशी कनेक्टिभिटी, दिगो र पहुँचयोग्य सूचना प्रविधि विकास लगायतका विषयमा छलफल भएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता स्विजरल्याण्डको जेनेभामा आयोजित 79 औं विश्व स्वास्थ्य सभामा सहभागी भई आज स्वदेश फर्कनु भएको छ। यही जेठ 3 गते 3 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ सभामा भाग लिन जानु भएको थियो। लुम्बिनी प्रदेशसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेशसभाको आज बसेको बैठकले आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। पछिल्लो समय बाँदर नियन्त्रणको विषय जिल्लामा मात्र होइन संघीय संसदको बैठकमा समेत जोरदार रूपमा उठ्न थालेको छ। सरकारले दीर्घकालीन रूपमा बाँदर नियन्त्रणको राष्ट्रिय कार्यक्रम ल्याउनु पर्ने आवाज सांसदहरूले बैठकमा निरन्तर उठाइरहनु भएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
भर्खरै सुन्नु भएको आवाज हो भाँडाकुँडा बजाएर बाँदर धपाउँदै गरेका पर्वतका स्थानीयको। पर्वत जिल्लामा बाँदर आतंकका कारण खेतीयोग्य जमिन बाँझो रहने समस्या झन बढ्दै गएको छ। अन्नबाली जोगाउन भाँडाकुँडा बजाउने, गुलेलीले हान्ने तथा विभिन्न उपाय अपनाइए पनि प्रभावकारी समाधान ननिस्किएपछि ग्रामीण क्षेत्रका धेरै जमिन अहिले बाँझो रहेको छ। बाँदरले दिएको दुःख खेप्नु भएका पर्वतका एक अगुवा कृषक केशव लामिछाने। यसअघि महासिला गाउँपालिकाले करिब 30 लाख रुपियाँ खर्च गरेर 500 भन्दा बढी बाँदर समातेर चितवन राष्ट्रिय निकुञ्जमा छोडेको थियो, तर त्यसबाट पनि समस्या समाधान नभएपछि अभियान रोकिएको थियो। त्यस्तै कुष्पा नगरपालिका, फलेवास नगरपालिका, बिहादी गाउँपालिका र मोदी गाउँपालिकाले बस्ती र खेतबारी आसपासका रुख बिरुवा हटाउने अभियान चलाए पनि बाँदर नियन्त्रण हुन सकेको छैन। स्थानीयहरूले लगाएको खेती बाँदरले खाना मात्र होइन घरमा समेत बस्न नदिएको बताउनुहुन्छ कुष्पा नगरपालिका नौकी 84 वर्षीय देवका पौडेल। स्थानीय किसानहरूका अनुसार बाँदर आतंक, युवा पलायन, कृषिमा यान्त्रिकीकरण नहुँदा खेती गर्न कठिन बन्दै गएको छ। पछिल्लो समय बाँदर नियन्त्रणको विषय जिल्लामा मात्र होइन सदनमा पनि उठ्ने गरेको छ। गत फागुनमा भएको चुनावमा बाँदर नियन्त्रणको मुख्य एजेन्डा बनाउनु भएका पर्वतका निर्वाचित सांसद सागर भूषाल।
सदनमा नि उठिरहेको छ, गुन्जिरहेको छ, अनि लगभग 31 वटा जति जिल्लामा एकदमै धेरै यसको त आतंक नै भइरहेको छ। यो विषयमा फेरि एकदम गहिरोसँग कुरा भएको छ। मैले यो कुरा कहाँ पुग्यो भनेर चाहिँ हाम्रो चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयमा नि सम्पर्क गरेको थिएँ। गरिसकेपछि दीर्घकालीन रूपमा गर्नु पर्यो।
कृषि विकास कार्यालयका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार जिल्लामा 28,502 हेक्टर खेतीयोग्य जमिन मध्ये 5,244 हेक्टर जमिन बाँझो रहेको छ। 9,070 हेक्टरमा सिंचाइ सुविधा पुगे पनि ठूलो क्षेत्रफल प्रयोगविहीन अवस्थामा छ। वन्यजन्तुको नियन्त्रण, कृषिमा आधुनिकीकरण, युवालाई प्रोत्साहन र दिगो आमदानीको वातावरण नबन्दासम्म खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्दै जाने निश्चित जस्तै छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
अब अन्तर्राष्ट्रिय समाचार। भारतमा चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार कड़ा चेतावनी जारी गर्नु भएको छ। प्रधानमन्त्री मोदीले आफ्नो कार्यालय मार्फत जारी गरेको सन्देशमा भारतका विभिन्न क्षेत्रमा तापक्रम निरन्तर बढ़िरहेको र यसले नयाँ चुनौती सिर्जना गरिरहेको उल्लेख गर्नुभयो। वहाँले गर्मीको असरलाई हल्का रूपमा नलिन आग्रह गर्दै सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन अपील गर्नुभयो। यसैबीच गत साता मात्रै दक्षिणी राज्य तेलंगानामा गर्मीका कारण कम्तीमा 16 जनाको मृत्यु भएको थियो। भारतमा हालसम्मकै उच्च आधिकारिक तापक्रम सन् 2016 राजस्थानको फलोदीमा 51 डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। अब आर्थिक समाचार भुवनाचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको फागुन सम्ममा संघीय राजस्व संकलन 3.2% वृद्धि भएको छ। बुधबार अर्थमन्त्री डाक्टर सोनी मुवागले संघीय संसदमा प्रस्तुत गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा सरकारी खर्च 10.4% बढ़ेको र सरकारको कुल सार्वजनिक ऋण 28.78 खर्ब पुगेको उल्लेख गरिएको छ। आर्थिक सर्वेक्षणले देशको बाह्य क्षेत्र निकै बलियो देखाएको र विप्रेषण आप्रवाह 37.7% बढ़ेर 14.50 खर्ब पुगेको उल्लेख गरेको छ। विदेशी विनिमय संचित 34.14 खर्ब ऐतिहासिक उच्चाइमा पुगेको पनि सर्वेक्षणले उल्लेख गरेको छ। विदेशी मुद्राको यो संचितबाट 18.5 महिनाको नेपालको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ। यस अवधिमा मुलुकको व्यापार घाटा भने 11.2% बढ़ेर 10.98 खर्ब पुगेको छ। आर्थिक सर्वेक्षणले मानव विकासका सूचकहरूमा नेपालले प्रगति गरेको देखाएको छ। मानव विकास सूचकांक 0.622 र नेपालीको औषध 71.3 वर्ष पुगेको सर्वेक्षणले उल्लेख गरेको छ। आर्थिक सर्वेक्षणले मुद्रा स्फीति भने नियन्त्रणमै औसत 2.13% रहेको उल्लेख गरेको छ। मुलुकको औद्योगिक क्षेत्रमा क्रमिक रूपमा सुधार भइरहेको देखिएको छ। बुधबार सार्वजनिक आर्थिक सर्वेक्षणले खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धि दर 3.52% रहेको देखाएको छ। निर्माण क्षेत्रमा भएको सुधार र खानी तथा उत्खनन क्षेत्रको रोयल्टी संकलनमा भएको वृद्धिका कारण त्यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य सुधार भएको हो। उत्पादनमूलक उद्योगतर्फ पनि यस अवधिमा क्रमिक सुधार देखिएको छ।
अब खेल समाचार अजय बमबाट।
एसियन गेम्स महिला क्रिकेट छनौटमा नेपालले चीन विरूद्ध संघर्षपूर्ण जीत निकालेको छ। मलेसियाको बायोमास क्रिकेट ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले चीनमाथि 19 रनको जीत हात पारेको हो। नेपालले दिएको 126 रनको मध्यम लक्ष्य पछ्याएको चीनले निर्धारित विश्वभर 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। जीतसँगै 2 अङ्क जोडेको नेपालले सेमी फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले अन्तिम खेल इन्डोनेसियासँग खेल्नेछ। नेपालकी रिया शर्माले सर्वाधिक 2 विकेट लिए। मनिषा उपाध्याय, कविता कुमार र पूजा महतोले समान 1-1 विकेट लिए। नेपालका लागि उपकप्तान पूजा महतोले 63 रनको अर्धशतकीय इनिङ्स खेलिन्। नेपालको लागि भरपर्दो ब्याटर सम्झना खड्का 3 बलबाट 4 रन बनाउँदै पहिलो ओभरमा आउट भइन्। दोस्रो विकेटका लागि पूजाले सोनी पाखिमसँग मिलेर 37 रनको महत्वपूर्ण साझेदारी गरिन्। सोनी 24 बलमा 18 रन जोड्दै आउट भइन्। कविता कुमार 5 रनमा आउट हुँदा चौथो विकेटका लागि पूजा र रुबी पोदाराका बीचमा 64 रनको साझेदारी भयो। रुबी 22 रन तथा रुबिना छेत्री 4 रनमा अभिजित रहन्। काठमाडौँमा जारी सेन्ट्रल एसिया भलिबल एसोसिएसन काबा महिला भलिबल च्याम्पियनसिपमा मालदिप्सले सान्त्वना जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपोको कपड हलमा बुधबार 7 स्थानका लागि भएको खेलमा मालदिप्सले बंगलादेशलाई 3-1 सेटमा पराजित गर्यो।
अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै मधेस प्रदेश लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। सरकारद्वारा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदमा पेश। नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान। मुलुकको आर्थिक तथा सामाजिक सूचकहरूमा सुधार भएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। राष्ट्रिय मानवाधिकार आयोगद्वारा जेएनजी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पत्राचार। भारतमा चरम गर्मीको चेतावनी, आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रह। र एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालद्वारा चीनमाथि 19 रनको जीत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।